नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सातवटै प्रदेशसभाका सांसदहरूद्वारा शपथ ग्रहण। निर्वाचन आयोगद्वारा 24 गते हुने राष्ट्रिय सभा चुनावका लागि मतदाता नामावली सार्वजनिक।
वाम गठबन्धनद्वारा चुनावका क्रममा उठाएका विकास योजनाको ठोस ढाँचा तयार गर्न कार्यदल गठन। कार्यदलले नयाँ सरकार बन्नु अघि नै विकासको ढाँचा तयार गर्ने।
वर्षाको बिरगन छपकैयामा सीमा नमिचिएको नापी विभागको स्पष्टोक्ति। सुगौली सन्धि अनुसार नै सीमा स्तम्भ राखिने भनाई।
भारतको दिल्लीमा मुख्यमन्त्री केजरीवालको पार्टीका 20 सांसदको पद गुम्यो, लाभको पदमा बसेको आरोप।
र झापालाई हराउँदै मनाङ मदन भण्डारी मेमोरियल इटहरी गोल्ड कप फुटबलको सेमी फाइनलमा उद्योग वाणिज्य महासंघ र भलिबल संघबीच 1,20,00,000 रुपियाँको प्रायोजन सम्झौता।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
प्राङ्गारिक खेतीको प्रवर्धन, स्वस्थ जीवनको अवलम्बन भन्ने मूल नाराका साथ यही फागुन 3 गतेदेखि 7 गतेसम्म बुटवल मण्डप बुटवलमा हुन गइरहेको 11 राष्ट्रिय प्राङ्गारिक कृषि मेला 2074 आफ्ना प्राङ्गारिक कृषि उत्पादन, प्राङ्गारिक कृषि सामग्री, खेती प्रविधि लगायतको प्रदर्शन गराई प्राङ्गारिक कृषि उपजको व्यापारिक कारोबार गरी लाभान्वित एवं पुरस्कृत हुन सबैलाई जानकारी गर्दछौ।
मेलाका आकर्षणहरू: निशुल्क स्टलको व्यवस्था तथा प्रवेश निशुल्क, बाली उपचार शिविर, माटो परीक्षण सेवा, अन्तर्क्रिया गोष्ठी तथा परिकार महोत्सव। स्टल आवेदनका लागि जिल्ला कृषि विकास कार्यालय रूपन्देहीको फोन नम्बर 071-520-201
वा कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरियर भवनको फोन नम्बर 01-50-10-026 वा 50-10-293 सम्पर्क राख्नुहोला।
स्टल आवेदनका लागि आवेदन गर्ने स्थान स्टल आवेदन फारममा उल्लेख गरिएको छ।
आयोजक कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरियर भवन ललितपुर, क्षेत्रीय कृषि निर्देशनालय पोखरा, जिल्ला कृषि विकास कार्यालय रूपन्देही र बुटवल उद्योग वाणिज्य संघ बुटवल रूपन्देही।
पराई भूमिमा कमाउँछन् खुशी सबको लागि, खुशी जसले पूरा गर्छ सबको सपना, सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा।
ढुक्क छौ हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेश सांसदहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सम्बन्धित प्रदेश सभाको अस्थायी मुकाममा प्रदेश सभाका ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराएपछि त्यही समारोहमा ज्येष्ठ सदस्यसित अन्य प्रदेश सांसदहरूले आज शपथ लिएका हुन्। मनाङबाट निर्वाचित राजीव गुरूङ र तनहुँ एकबाट निर्वाचित राजबहादुर गुरूङ बाहेक अरू सबै सांसदले आज शपथ लिएका छन्। दीपक मनाङ्गे भनिने राजीवलाई प्रहरीले खोजी गरिरहेको छ भने राजबहादुर गुरूङ विदेशमा हुनुहुन्छ। प्रदेश नम्बर 2 107 सांसदले भने आफ्नो मातृभाषामा शपथ लिएका छन्। नेपाली भाषामा 24, मैथिलीमा 47, हिन्दीमा 11 र भोजपुरीमा 25 सांसदले 2 प्रदेशमा शपथ लिएका छन्।
अरूबेला भाषण र सांस्कृतिक कार्यक्रम हुने विराटनगरको वीरेन्द्र सभागृहमा आज छुट्टी रौनक थियो। पहिले काठमाडौँमा मात्रै हुने गरेको सांसदहरूको शपथ आफ्नै ठाउँमा हुँदैछ भन्ने थाहा पाएर वरपरका बासिन्दा सभागृह बाहिर जम्मा भएका थिए। भित्र शपथ लिइरहेका सांसदहरू पनि उत्साहित देखिन्थे। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमिल सिन्हाको रिपोर्ट।
प्रदेश सभा सदस्य ढिलो गरी पुगेपछि तोकिएको समय भन्दा आधा घण्टा ढिलो गरी शपथ ग्रहण समारोह शुरू भयो। प्रदेश प्रमुख डाक्टर गोविन्द बहादुर तुम्बाले ज्येष्ठ सदस्य ओम प्रकाश सराबगीलाई शपथ गराएपछि सराबगीले अन्य 92 जना सदस्यहरूलाई शपथ गराउनु भयो। राष्ट्रपतिलाई जस्तै प्रदेश प्रमुखलाई सेनाले दिएको सुरक्षा अनि वीरेन्द्र सभागृहको यो रोचक शपथ ग्रहणबाट देशले नयाँ मोड लिएको धेरै सांसदले महसुस गरे। उदयपुरबाट नेपाली कांग्रेसको समानुपातिक सूचीमा पर्नुभएकी सञ्जा कुमारी दनुवार आफ्नो पहिचान सहित उपस्थित हुन पाउँदा निकै खुसी देखिनुहुन्थ्यो।
आज त धेरै खुसी लाग्यो, किनभने एक त आफ्नै दनुवारको पोसाकमा आउन पाएको, आफ्नो पहिचान देखाउन पाएको। सायद आज मैले पोसाकै लगाएर होला, सबैले अलिकति चिनजान र सबैले इन्टरभ्यू पनि अब तपाईँ जस्ता अब पत्रकारज्यूहरूले लिइराख्नु भएको छ, जसरी लिनु भएको छ त्यसरी नै काममा पनि हामीले चाहिँ सबैले माग अनुसार होइन उहाँहरूको इच्छा अनुसार चाहिँ हामीले गर्न सक्यौँ भने धेरै खुसी।
एक नम्बर प्रदेशलाई सबै प्रदेश भन्दा नमूना प्रदेशको रूपमा अघि सार्ने योजना पनि सांसदहरूले बनाइसकेका छन्। एमालेको तर्फबाट मोरङ जिल्लाका प्रदेश सभाका सांसद जीवन घिमिरे,
कार्यदिशा बदलिएको छ, एक नम्बर प्रदेशलाई वास्तवमै सबै प्रदेशहरू भन्दा एक नम्बरमै विकसित गर्ने, आर्थिक हिसाबले समृद्ध गर्ने त्यो चुनौती आजको हाम्रो प्रमुख।
एक नम्बर प्रदेशमा मुख्यमन्त्रीको रूपमा चर्चामा आएका प्रदेश सांसद तथा पूर्व सूचना तथा संचार मन्त्री शेरधन राई लामो समयको पर्खाईपछि शपथ लिन पाएको भन्दै खुसी हुनुहुन्थ्यो।
हामी संहिताको माध्यमबाट, यो संरचनाको माध्यमबाट जनताले चाहेको विकास र समृद्धिलाई पस्कने एउटा औपचारिक रूपमा हामीले आजका मितिबाट हामी त्यो विषयमा प्रवेश गरिसकेका छौँ।
विराटनगरमा मात्र होइन अरू सबै प्रदेशका सांसदहरू आफ्नो प्रदेशको केन्द्रमा शपथ लिन पाउँदा निकै उत्साहित देखिन्थे। कैलालीबाट उज्यालो सहकर्मी नवराज पनेरूको रिपोर्ट।
सात नम्बर प्रदेशमा रहेका 53 जना सांसद मध्ये 51 जनाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। आफ्नै प्रदेशको केन्द्रमा पहिलोपटक शपथ लिने मौका पाउँदा उनीहरू निकै उत्साहित देखिन्थे। नेपाली कंग्रेसको तर्फबाट प्रदेश सभा सदस्य उमादेवी वादी,
असाध्य खुसी, असाध्य राम्रो, जसको सवाल उसको अगुवाई हुन्छ नि, किनभने यहाँको सवाल यी शपथ ग्रहण गर्न पायो त्यो भन्दा ठुलो खुसीको कुरा के होला। त्यसमाथि पनि यही ठाउँको छोरा, शपथ ग्रहण खाने पनि हामी यही जिल्लाको यही ठाउँको मान्छे, शपथ ग्रहण गराउने मानिस पनि
प्रदेशबाटै शपथ लिएपछि वास्तविक रूपमा संहिता कार्यान्वयन हुन थालेको एमालेका तर्फबाट प्रदेश सभा सांसद तारा लामा तामाङ बताउनुहुन्छ।
यो संहिता कार्यान्वयनको औपचारिक रूपले सुरुवात भइसकेको संकेत हुन्छ, जिम्मेवारी थपिएको अलि महसुस भइरहेछ, काम गर्नुपर्ने दायरा बढेको जस्तो भइरहेछ। हाम्रो सात नम्बर प्रदेशलाई कसरी समृद्ध सात नम्बर प्रदेश बनाउने भन्ने कुरामा नै जोड हुन्छ।
अब देशमा संक्रमण कालको खाडल साँगुरो हुनका साथै संहिता कार्यान्वयनले एक चरण पार गरेको प्रदेश सांसदहरूले बताएका छन्। देश प्रादेशिक संरचना अनुसार अगाडि बढ्दै गर्दा प्रदेश नम्बर 7 विकास र समृद्धितर्फ लम्काउने पनि सांसदहरूले अठोट गरेका छन्। डोटीबाट प्रदेश सभा सदस्य अर्चना गहतराज,
संघीय अनुसार गएको छ देश, त्यही भएर पनि प्रदेश अब राजधानी भिन्न भिन्नै गरिएको छ, एकदम खुसी लागेको छ। अब हाम्रो देशमा केही हुन्छ कि, सुख शान्ति र रोजगारी हामीले सोचेको जस्तो विकास आउँछ कि भन्ने परेको होला।
प्रदेशका सांसदहरूले शपथ लिएसँगै प्रदेश सभा पनि तयार भएको छ। यसै विषयमा साथी प्रकाश ढकालले संघीयता कार्यान्वयनको अवस्था कसरी अघि बढ़िरहेको छ भनेर तत्कालीन स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई सोध्नु भएको छ।
अन्तिम घड़ी निर्णय लक्षणले चाहिँ हामीलाई सधैँभरि गाँजिरहेको छ। प्रदेशको अस्थायी मुकाम तोक्नको लागि राजधानी पनि होइन, त्यो काम गर्ने थालो, बैठक बस्ने थालो, त्यो कुरा अलि पहिले गर्नुपर्थ्यो होइन, त्यहाँनिर हामी चुक्यौं। प्रदेश प्रमुखहरू अलि पहिले नियुक्त गर्नुपर्थ्यो, त्यहाँनिर पनि हामी चुक्यौं। अब कतिसम्म गर्यौं भन्दाखेरि यो रूपान्तरी संसदले जुन राष्ट्रिय सभाको निर्वाचनको कानून बनाइनु पर्थ्यो नि, हामी हुन त अगाडि बढ़िरहेछ, अब त्यसलाई ठिकै ढंगले लियौं, तर खेलाड़ीहरूलाई खेल मैदानमा पठाइसक्यौं, खेलिसक्यौं, खेलको नियम चाहिँ पछि आएर तय गर्यौं, तथापि एउटा बाटो लिएको छ, त्यो परिपक्वता राजनीतिक दलहरूले देखाएका छन्, त्यसैले अब यो ठिक ढंगले नै अगाडि जान्छ।
अबका चुनौतीहरू चाहिँ के रहलान्?
रियल कार्यान्वयनको अवस्थामा अब छौं होइन, अब अलिअलि संरचनाहरू, राजनीतिक संरचनाहरू जुन संविधानले परिकल्पना गरेको थियो त्यो अनुसार चाहिँ हामीले बनायौं। अब प्रशासनिक संरचनाहरू परिभाषित गर्नुपर्नेछ। हिजो हामीले केन्द्रीकृत शासन व्यवस्थामा जसरी व्यवस्थापन गरेका थियौं, साधन स्रोतहरू, पूर्वाधारहरू, भवनहरू, कार्यविधिहरू, कार्य प्रक्रियाहरू, कर्मचारीहरू, त्यसको चाहिँ हस्तान्तरण गर्ने प्रक्रिया अब शुरू गर्नुपर्छ. त्यसको अर्थ योजनाबद्ध हिसाबले हामीले त्यो हस्तान्तरणको कार्यक्रम अगाडि लानुपर्थ्यो. हामीले योजना नबनाएको कारणले त्यो तलमाथि हुन्छ कि भन्ने जोखिमहरू पनि छ. त्यसैले त्यसलाई व्यवस्थित हिसाबले अब संघ सरकारको जिम्मामा धेरै कुराहरू छन्. कर्मचारी समायोजन सम्बन्धी ऐन आइसके पछाडि त्यो तत्काल लागू हुने भनेको छ. सम्पूर्ण कर्मचारीहरू रिजर्भमा हुनुहुन्छ, उहाँहरूको दरबन्दी न संघमा छ, न प्रदेशमा छ, न स्थानीयमा छ.
राजनीतिक नेतृत्वले चाहेर मात्र, उनीहरूले भनेर मात्र पनि यो संहिता कार्यान्वयन हुने, यो प्रक्रिया अगाडि बढ्ने स्थिति देखेन. कर्मचारीहरूको चाहिँ कस्तो देख्नु भएको छ स्थिति? उहाँहरू चाहिँ संहिता मैत्री ढंगले अगाडि बढ्नु भएको छ कि कतै असिलाहरू आउन थालेका छन्?
अब कर्मचारीको मनमा कता न कता अब यो संघीय शासन व्यवस्थामा गइसकेपछि हाम्रो वृत्ति विकास, हाम्रा सुविधाहरू, होइन, हाम्रो बन्दोबस्त जसरी जागिर खाइएको थियो त्यसमा के परिवर्तन आउँछ होला भन्ने हिसाबले एक किसिमको अनिश्चय उहाँहरूको मनमा हुनु स्वाभाविकै पनि हो. किनभने हामीले एकदमै प्लान हिसाबले पनि अघि बढाएको छैनौँ. तर मलाई लाग्दैन कि भनौँ न एउटा जनताको जनमत प्राप्त जनप्रतिनिधिहरूले मुलुकको एउटा बृहत्तर हितको लागि कुनै एउटा राजनैतिक परिवर्तन गरिसके पछाडि सीमित कर्मचारीको स्वार्थको कारणले यी कुराहरू अवरुद्ध हुन्छन् जस्तो मलाई लाग्दैन. तर जोखिम कहाँनिर छ भने यदि तपाईँले यो संघीय व्यवस्थाको रूपान्तरणको पूर्ण जिम्मा चाहिँ कर्मचारी तन्त्रलाई दिनुभयो भने चाहिँ त्यो चाहिँ अवरुद्ध हुन सक्छ.
अधिकारको कार्यान्वयनको विषयमा चाहिँ हामीले कहाँ सजगता अप्नाउनु पर्ला? किनकि यो अलिकति विवादित बन्ने, बढी मुद्दाको विषय बन्ने हो कि भन्ने अनुमान लगाउन सकिन्छ अहिले हेर्दाखेरि.
संघीय शासन व्यवस्थाको एउटा जटिलता के हो भन्दाखेरि एउटै भूगोल र एउटै जनताको बीचमा तीन तहका सरकारहरू पुग्छन्। त्यसले गर्दाखेरि उनले गर्ने कामहरू भिन्न भिन्न छन् भनेर बुझ्नु पर्यो. ठाउँ त एउटै हो, होइन, तर सरकार तीनटा छन्। त्यसो तीनटा सरकारले के गर्छन् त भन्दाखेरि तिनले के गर्ने भन्ने कुरा चाहिँ कुन कुन तहको सरकारले के काम गर्ने भन्ने कुरा संविधानले भनिदिएको छ. संघ, प्रदेश र स्थानीयका आफ्ना आफ्ना अधिकारहरू छन्। त्यो आफ्नै अधिकार चाहिँ अरू कुनै पनि बहानामा कुनै पनि तह प्रवेश गर्न भएन, त्यो एउटा सीमारेखा कोर्नु पर्यो. अब साझा अधिकारहरूको बाँडफाँड कसरी हुन्छ त्यो कुरा चाहिँ ज्यादै महत्वपूर्ण छ. त्यसैले तीन तह बीचको सम्बन्ध चाहिँ सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तमा आधारित हुन्छ र एकले अर्कोलाई सहयोग गर्नु पर्यो.
उहाँ हुनुहुन्थ्यो तत्कालीन स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल. संघीयता कार्यान्वयन र यसका चुनौतीका बारेमा कुरा गर्दै अब फेरि खबरकै सिलसिला. प्रदेश सांसदहरूले शपथ ग्रहण गरे लगत्तै निर्वाचन आयोगले आज राष्ट्रिय सभा सदस्य चुनावमा मतदाताको नामावली सार्वजनिक गरेको छ. प्रदेशसभा चुनाव राष्ट्रिय सभा चुनाव माघ 24 गतेका लागि तोकिएको छ. संविधान अनुसार प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभा सदस्यका लागि मतदान गर्न पाउनेछन्. हरेक प्रदेशबाट 8-8 जनाका दरले 56 जना र सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्ने 3 गरी राष्ट्रिय सभामा 59 जना सांसद रहने संवैधानिक व्यवस्था छ. सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz. नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
हाइड्रोसिलको निशुल्क अपरेशन सम्बन्धी सूचना.
वीर अस्पताल काठमाडौँमा यही असार मसान्तसम्म हाइड्रोसिलको निशुल्क अपरेशन भइरहेकाले मौकाको फाइदा लिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ.
सम्पर्क समन्वय शाखा वीर अस्पताल, मोबाइल नम्बर 98511 33551.
माछा पुछ्र स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डर गार्डन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्सियल. फर विजिट कन्ट्याक्ट 01519314400 01519388 4. माछा पुछ्र स्कुल कुसुन्ती ललितपुर. फर विजिट कन्ट्याक्ट 01519314400 01519388 4.
हाम्रो हिमालयन ब्याङ्क हाम्रो आफ्नो र मान्दैछौँ 2500 वार्षिक उत्सवमा सबैको सपना पुरा गर्दै खुसी बनाउँदै सबैको माया सम्हाली आफ्नो बनाउँदै
हाम्रो हिमालयन बैंक हाम्रो आफ्नो सबैलाई खुशी बनाउँदै सफलताको शिखर चुम्दै रमाउँदै छौं 25 औं वार्षिक उत्सवमा.
हिमालयन बैंक लिमिटेड.
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सातवटै प्रदेशमा सांसदहरूद्वारा शपथ ग्रहण, निर्वाचन आयोगद्वारा 24 गते हुने राष्ट्रिय सभा चुनावका लागि मतदाता नामावली सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावका क्रममा उठाएका विकास योजनाको ठोस ढाँचा तयार गर्न कार्यदल गठन गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले सातवटै प्रदेशमा उठेका चुनावी एजेण्डालाई वाम सरकारका विकासी योजना बनाउन वामदेव गौतमको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको हो। कार्यदलले नयाँ सरकार बन्नु अघि नै विकास योजनाको ढाँचा तयार गर्नेछ। कार्यदलको सदस्यमा एमालेका तर्फबाट पूर्व गवर्नर तथा अर्थविद युवराज खतिवडा, नेता भीमरावल डाक्टर विजय पौडेल हुनुहुन्छ भने माओवादी केन्द्रका तर्फबाट नेता वर्षमान पुन र गिरिराजमणि पोखरेल हुनुहुन्छ। यस्तै बैठकले सुभाष चन्द्र नेवाङ नेतृत्वको कार्यदलले तयार पारेको राष्ट्रिय सभाको चुनाव र प्रदेश सरकारमा सीट बाँडफाँड सम्बन्धीको प्रतिवेदनलाई ग्रहण गरेको छ। जसअनुसार राष्ट्रिय सभामा एमाले 29 र माओवादीले 14 सीटमा उम्मेद्वार उठाउनेछन्। यस्तै चारवटा प्रदेशमा एमाले र दुईवटा प्रदेशमा माओवादीको नेतृत्वमा सरकार बन्नेछ। एमालेको सरकार बनेको प्रदेशसभाको सभामुख माओवादीले पाउनेछ भने माओवादीको सरकार बनेको प्रदेशमा एमालेको सभामुख हुनेछन्। यस्तै आजको बैठकले पार्टी एकताका लागि आन्तरिक छलफललाई थप तीव्रता दिने निर्णय पनि गरेको छ। यसका लागि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भइरहेको छलफललाई ठोस निष्कर्षमा पुर्याउन सांगठनिक कार्यदल बनाउने निर्णय पनि गरेको छ। यो कार्यदल अब बस्ने ओली र प्रचण्डको बैठकले गठन गर्ने तयारी छ। एमाले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद र माओवादीले अंगाल्दै आएको माओवादलाई संयोजन हुने गरी एकीकृत पार्टीको सैद्धान्तिक आधार तयार पार्ने जिम्मा अब बन्ने कार्यदलले पाउनेछ। बैठकमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित संयोजन समितिका नेताहरूको सहभागिता रहेको थियो।
प्रदेश नम्बर 5 को एमाले संसदीय दलको नेतामा शंकर पोखरेल चयन हुनुभएको छ। 5 नम्बर प्रदेशको अस्थायी मुकाम बुटवलमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले पोखरेललाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो। यससँगै पोखरेललाई 5 नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। दाङबाट प्रदेशसभा सदस्य चुनिएका पोखरेलले यसअघि नै आफूलाई मुख्यमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्तुत गर्दै आउनुभएको थियो, तर उहाँले दाङलाई राजधानी नबनाएको भन्दै दाङका वासिन्दालाई प्रदर्शनका लागि उक्साउँदै पनि आउनु भएको थियो।
प्रदेश नम्बर 7 को राजधानी दिपायल हुनुपर्ने माग गर्दै बुधबारदेखि बन्द रहेको डोटी खुलेको छ। उद्योग वाणिज्य संघ डोटीले सरकारवालासँगको छलफलपछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै 5 दिनदेखि बन्द रहेको डोटी खुलाउने निर्णय गरेको हो। बन्द खुलेपछि डोटीको जनजीवन सामान्य बन्दै गएको छ भने गाड़ी पनि सञ्चालनमा आएका छन्।
नापी विभागले सीमा स्तम्भ मर्मतका क्रममा वीरगंजको छपकैयामा नेपालको झनै 50 बिघा जमीन भारतमा परेको भन्ने संचार माध्यममा आएका समाचार सत्य नभएको दावी गरेको छ। सीमा स्तम्भ मर्मतका क्रममा विवाद भएपछि वीरगंजको छपकैया पुगेर स्थलगत अध्ययन गरेको विभागको छानबिन टोलीले वीरगंजको शीर्षिया नदीले बहाव परिवर्तन गर्दा नेपालतर्फको केही भूमि भारतमा परेको र भारतको केही भूमि नेपालतिर परेको देखिए पनि संचार माध्यममा आए जस्तो 50 बिघा जमीन नै भारतमा परेको भन्ने सत्य नभएको दावी गरेको हो। आज प्रेस विज्ञप्ति निकाल्दै नापी विभागका निर्देशक अनिल मरासिनीले प्राकृतिक नियम अनुसार नदीले बहाव परिवर्तन गर्दा सीमा स्तम्भ मर्मतका क्रममा विवाद भए पनि यसअघि नेपाल भारतबीच भएका सम्झौता अनुसार नै सीमा स्तम्भ निर्धारण र मर्मत गरिने स्पष्ट पार्नुभएको छ। दुई देशबीच यसअघि नै भएको सहमति अनुसार छपकैयाका बासिन्दाले भोगचलन गर्दै आएको जग्गा भोगचलन गर्न दिने, भोगचलनका विषयमा भारतसित कूटनीतिक पहल गर्ने र सीमा निर्धारणका क्रममा भारततर्फ नेपाली भूमि परे स्थानीय बासिन्दालाई क्षतिपूर्ति दिनु नै परे, सरकारले त्यसको व्यवस्था गर्ने पनि विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नापी विभागको टोलीले छपकैयाको सीमा विवादका बारेमा आफ्नो टोलीले गरेको स्थलगत अध्ययनको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराएको छ। विभागले अन्तर्राष्ट्रिय सीमा विवाद अत्यन्तै संवेदनशील हुने भन्दै अहिले नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीले सीमा विवाद समाधानका लागि काम गरिरहेको र सीमा स्तम्भ मर्मतको क्रममा कुनै अन्योलता भए नापी विभागमा सम्पर्क गर्न पनि विज्ञप्ति मार्फत विभागले आग्रह गरेको छ।
विश्व बैंकले नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न 44.82 अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालिम परियोजना, पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुननिर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋण स्वरूप रकम उपलब्ध गराउन लागेको हो।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक मोडेल प्रस्ताव गरेको छ। सार्वजनिक निजी साझेदारी पीपीए वा इन्जिनियरिङ खरिद निर्माण र वित्त व्यवस्थापन ईपीसीएफ दुवै ढाँचामा निर्माण गर्न सकिने गरी प्रस्ताव तयार पारिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यी दुई प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको सचिव महेश्वर नेउपानेले जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiai.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल विद्युत प्राधिकरणले सब स्टेशन बनेमा भैरवाको विशेष आर्थिक क्षेत्र सेजमा 3 महिनामै बिजुली पुर्याउने जनाएको छ। प्राधिकरणलाई सेजसम्म बिजुली पुर्याउन कुनै गाह्रो नभए पनि सेजले सब स्टेशन निर्माणको काम नथाल्दा उद्योगहरूले बिजुली नपाएको प्राधिकरणले दावी गरेको छ। प्राधिकरणका प्रमुख कुलमान घिसिङले प्राधिकरणको आफ्नो काम सेजसम्म ट्रान्समिटर लाइन बनाउने मात्रै भएको र सब स्टेशन बनाउने काम सेजकै भएको दावी गर्नुभयो। भैरवा सेजले आफूले गर्ने काम नगरेको तर प्राधिकरणलाई दोष दिएर उम्कन खोजेको प्रमुख घिसिङको भनाइ छ।
अबदेखि जुनसुकै बैंकबाट पनि आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत घोषणा गरेको यो सुविधा तत्काल कार्यान्वयनमा ल्याउन आज सबै बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। अर्को बैंकको खातामा रकम जम्मा गर्न आउने ग्राहकसित बैंकले आवश्यक शुल्क भने लिनेछन्।
नेपाल कृषि अनुसन्धान परिषद नार्कले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ। अरू जातका बिउलाई क्रस गरेर नयाँ जातको आलुको बिउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका प्रमुख वैज्ञानिक सञ्जीव गौतमले बताउनुभयो। यसअघि अन्य मुलुकबाट ल्याइएका जात प्रयोगशालामा परीक्षण गरेर राम्रो नतिजा आए कार्यालयले किसानका लागि सिफारिश गर्ने गरेको थियो। यसपटक भने क्रस गरेर नयाँ जातकै रूपमा विकास गरिएको हो। कार्यक्रमले नयाँ बिउलाई बिउ गुणस्तर जाँच केन्द्रमा पठाएको छ। केन्द्रले त्यसलाई स्वीकार गरेपछि वितरणका लागि सिफारिश गरिने वैज्ञानिक गौतमले बताउनुभयो।
रानीपोखरी पुननिर्माणका लागि गठित विज्ञ समूहले मल्लकालीन शैलीमा नै काठमाडौँको रानीपोखरी निर्माण गर्न काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर साक्यलाई सुझाव दिएको छ। पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको नेतृत्वमा गठित विज्ञ समूहले प्रतिवेदन बुझाउँदै यसअघि रानी पोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोही अनुसार नै निर्माण गर्न मेयर साक्यलाई आज सुझाव दिएको हो।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई थप प्रोत्साहन भत्ता दिने भएको छ। गाउँपालिकाले मान्यता प्राप्त अस्पतालमा सुत्केरी हुने आमालाई प्रोत्साहन स्वरूप 5,000 रूपियाँ भत्ता दिने भएको हो। गाउँपालिकाको प्रथम गाउँसभाले गरेको निर्णय वडा नम्बर 3 पञ्चन गाउँबाट कार्यान्वयन भइसकेको गाउँपालिकाका अध्यक्ष असीम राईले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
प्रदेश सांसदहरूले आज शपथ ग्रहण गरेको विषयमा उज्यालोको फेसबुक र ट्विटरमा धेरै साथीले प्रतिक्रिया दिनुभएको छ।
दिनेश वरिष्ठ भट्टराई ट्विटरमा लेख्नुहुन्छ, आज शपथ ग्रहण गर्ने सबै प्रदेश सांसदहरूलाई बधाई छ। अब नागरिकको जीवनस्तर उकास्न र विकासका काममा क्रियाशील हुनुहोला। चुनावको खर्च उठाउन र भ्रष्टाचार गर्ने बाटोतिर नलाग्नुहोला, मेरो शुभकामना छ।
वरिष्ठजी ट्विट गर्नुहुन्छ, शपथ ग्रहण त भयो, अब कसले कुन रफ्तारमा काम गर्छन् त्यो भने हेर्न बाँकी छ। निराशालाई आशामा बदलेको हेर्ने चाहनालाई वास्तविकतामा बदलिदिनुहोला। तपाईँका कामबाट विदेशीका लाखौं युवा पनि खुसीले गदगद हौन।
अहिले साउदी अरबमा रहेका सिन्धुलीका दिनेश राउत उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, शपथ ग्रहण भनेको आफ्नो कामको सम्मान र इमान्दार भएर काम गर्नु हो। चुनावका बेला नागरिकसँग गरेका वाचा पूरा गर्ने इमान नहराओस्। सबै सांसदहरूलाई बधाई तथा शुभकामना।
लाभको पदमा बसेकैले भारतमा 20 सांसदको पद गुमेको खबर उज्यालो अनलाइनमा पढेर सुनिल पौडेल लेख्नुहुन्छ, हाम्रै छिमेकी देशमा लाभको पदमा बस्दा सांसदको पद जान्छ, तर हाम्रोमा त रातो पासपोर्ट बेच्नेदेखि करोडौं भ्रष्टाचार गर्दा पनि उहाँहरूलाई माननीय भन्नुपर्ने बाध्यता छ।
अनि काठमाडौँ उपत्यकाका खुल्ला ठाउँमा आगो बाल्न नपाइने शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर जयकृष्ण दुलाल लेख्नुहुन्छ, यो खबरले खुशी बनायो। हामीले बाल्ने प्लास्टिकको धुवाले हाम्रै स्वास्थ्यमा असर गरिरहेको छ, अब यो कुरा सबैलाई बुझाउनु पर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 015000192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र सुजाता खत्री। अब एउटा विदेशको खबर। लाभको पदमा बसेको भन्दै भारतमा आम आदमी पार्टीका दिल्ली विधानसभाका 20 सांसदको पद खारेज भएको छ। भारतको चुनाव आयोगले 20 सांसदको पद खारेज गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो। आज राष्ट्रपति रामनाथ कोविन्दले सिफारिश स्वीकृत गरेसँगै दिल्लीका 20 सांसदको पद गुमेको हो। दिल्लीका 20 सीटमा अब उपचुनाव हुनेछ। दिल्लीका 70 सीटमध्ये 66 सीट आम आदमी पार्टीले जितेकाले 20 सांसदको पद गुमे पनि दिल्लीमा आम आदमी पार्टी बहुमतमै छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मनाङ मर्सेङ्गदी क्लब मदन भण्डारी मेमोरियल इटहरी गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा झापा 11 4-3 गोलले हराउँदै मनाङ सेमी फाइनलमा पुगेको हो। मनाङलाई जिताउन सुजल श्रेष्ठले ह्याट्रिक गरे भने विशाल राईले अर्को गोल थपे। झापा 11 लागि कर्ण लिम्बूले ह्याट्रिक गरे पनि टीमलाई जिताउन सकेनन्। भोलि नेपाल आर्मी र डुकु स्टार भूटान बीच खेल हुनेछ। राष्ट्रिय जागृति युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले मोफसलकै सबैभन्दा धेरै 12 लाख रूपियाँ पुरस्कार पाउनेछ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल भलिबल संघ बीच 1,20,00,000 रूपियाँको प्रायोजन सम्झौता भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले भलिबल संघलाई विभिन्न प्रतियोगिता गर्न 1,20,00,000 रूपियाँ दिने गरी आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार भलिबल संघले अब जिल्ला प्रदेश र राष्ट्रिय स्तरको पुरूष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्नेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सातवटै प्रदेशसभाका सांसदहरूद्वारा शपथ ग्रहण। निर्वाचन आयोगद्वारा 24 हुने राष्ट्रिय सभा चुनावका लागि मतदाता नामावली सार्वजनिक।
वाम गठबन्धनद्वारा चुनावका क्रममा उठाएका विकासीय योजनाको ठोस ढाँचा तयार गर्न कार्यदल गठन। कार्यदलले नयाँ सरकार बन्नु अघि नै विकासको ढाँचा तयार गर्ने।
पर्साको बिरगन छपकैयामा सीमा नमिचिएको नापी विभागको स्पष्टोक्ति।
सुगौली सन्धि अनुसार नै सीमा स्तम्भ राखिने भनाई।
भारत दिल्लीमा मुख्यमन्त्री केजरीवालको पार्टीका 20 सांसदको पद गुम्यो, लाभको पदमा बसेको आरोप।
र झापालाई हराउँदै मनाङ मदन भण्डारी मेमोरियल इटहरी गोल्ड कप फुटबलको सेमी फाइनलमा उद्योग वाणिज्य महासंघ र भलिबल संघबीच 1,20,00,000 रुपियाँको परायोजन सम्झौता।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।